بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم. انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے اور آج انداز جہاں میں افغانستان پر امریکی حملے اور قبضے کے 10 برسوں کا جائزہ لیں گے. تو لیجیے ملاحظہ فرمائیے انداز جہاں. جی ناظرین، افغانستان پر امریکی حملے اور قبضے کو 10 سال پورے ہو گئے. امریکہ نے 10 سال قبل 11 ستمبر کے مشکوک واقعات کا ذمہ دار القاعدہ کو قرار دیا اور پھر افغانستان میں القاعدہ کے سربراہ بن لادن کی موجودگی کو بہانہ بنا کر 7 اکتوبر 2001 کو افغانستان پر حملہ کر دیا. اس حملے کے نتیجے میں افغانستان پر امریکہ کا قبضہ ہو گیا جس کو 10 سال پورے ہوئے. افغانستان کی جنگ ایسے عالم میں 11ویں سال میں داخل ہوئی ہے کہ یہ امریکہ کی طولانی ترین جنگ بن چکی ہے. امریکہ کی قیادت میں 130,000 غیر ملکی فوجی افغانستان میں موجود ہیں. ان میں امریکہ کی پرائیویٹ سیکورٹی کمپنیوں کے اہلکاروں کی تعداد شامل نہیں ہے. آج اس پروگرام میں ہم اس بات کا جائزہ لیں گے کہ افغانستان پر امریکی حملے اور قبضے کے اصل محرکات کیا تھے، ان کے اہداف کیا تھے، اور اہداف کو حاصل کرنے میں امریکہ اور اس کے اتحادیوں کو کتنی کامیابی حاصل ہوئی. اگرچہ امریکہ اور نیٹو نے دعویٰ کیا ہے کہ افغانستان پر ان کے حملے اور قبضے کے بیشتر اہداف پورے ہو چکے ہیں، لیکن مبصرین کا کہنا یہ ہے کہ امریکہ اور نیٹو افغانستان پر اپنے حملے اور قبضے کے اہداف میں ناکام رہے ہیں. افغانستان کے صدر حامد کرزئی نے افغانستان پر امریکی حملے کے 10 سال پورے ہونے کی مناسبت سے ایک گفتگو میں اس بات پر زور دیا ہے کہ افغانستان میں امن و امان قائم کرنے میں امریکہ اور نیٹو پوری طرح سے ناکام رہے ہیں، اور امریکہ کی پرائیویٹ سیکورٹی کمپنیوں کے اہلکاروں کی موجودگی اس وقت افغان حکومت کے لیے سب سے بڑا مسئلہ بنی ہوئی ہے، اور غیر ملکی فوجی افغانستان میں بد امنی کے اصلی ذمہ دار ہیں. تو آئیے چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پاکستان کے ممتاز تجزیہ نگار یاور بخاری صاحب موجود ہیں. ان سے گفتگو کا آغاز کرتے ہیں. بخاری صاحب السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
بخاری صاحب، افغانستان پر امریکی حملے کے اصل محرکات کیا تھے؟
جی شرافت مہدی صاحب، امریکہ نے جو 9/11 کے واقعے کے بعد افغانستان پہ یورش کی تھی، ٹھیک 1 ماہ کے بعد انہوں نے یہ یورش کی تھی افغانستان میں، اور اس وقت 8,000-10,000 کے قریب وہ فوجی لے کے آئے تھے یہاں پر، اور تورا بورا وغیرہ میں بمبارڈمنٹ کی تھی انہوں نے. تو اس بمبارڈمنٹ میں انہوں نے ان کے جو اصل اہداف تھے، وہ نعرہ تو یہی لے کر آئے تھے کہ 9/11 کے جو کلپریٹس ہیں، جو مجرم ہیں، وہ ادھر افغانستان میں ہیں، اور جو ہے ان کی سرکوبی کے لیے ہم یہاں پر آ رہے ہیں. لیکن وہ ان کی سرکوبی کرنے کے بعد بجائے انہوں نے یہاں پر جو ہے وہ پنجے گاڑنے شروع کر دیے، اور جو یہاں خطے کے جو ریجن کے جو لوگ تھے ان کو ان دوسرے ممالک کے لیے تھریٹس پیدا کرنے شروع کر دیے. انہوں نے اسی تھریٹ میں، اسی 9/11 کے واقعے کے سے جو خوف ایک پیدا ہوا تھا دنیا بھر میں، اس سے انہوں نے پاکستان کو دھمکی دی اس وقت، اور انہوں نے پاکستان کو کہا کہ آپ ہمارے دوست ہیں یا دشمن. پاکستان میں چونکہ اس وقت آمریت تھی، تو آمریت نے اسی وقت اپنے عوام سے رجوع کرنے کی بجائے انہوں نے فوراً ان سے یہ کہہ دیا کہ جی ہم آپ کے دوست ہیں، ہم آپ جو کہیں گے ہم کریں گے. حالانکہ پاکستان کے عوام میں ہمیشہ سے امریکہ کے خلاف نفرت رہی ہے، اور اب بھی تک پاکستان کے عوام میں امریکہ کے خلاف شدید نفرت ہے، کیونکہ امریکہ نے کبھی بھی، امریکہ کی ہسٹری ہے کہ جن کو یہ دوست کہتا ہے انہیں کوئی یہ ان کے ساتھ ہی منافقت کرتا ہے، انہیں کوئی دغا دیتا ہے، دھوکہ دیتا ہے۔ پاکستان کے عوام ابھی تک وہ تیسرے بحری بیڑے کو نہیں بھول پائے کہ جب امریکہ نے 70s کی جنگ میں کہا تھا یہ بحری بیڑا ہمارا تیسرا آ رہا ہے، تو بحری بیڑا جو ہے پاکستان کو بچائے گا، اور یہ اس جنگ میں پاکستان دو لخت ہو گیا تھا۔ تو مقصد یہ کہنے کا ہے کہ امریکہ نے ایک جھانسا دیا پوری دنیا کو، اور پوری دنیا کا امن تباہ و برباد کرتے ہوئے انہوں نے افغانستان پہ یورش کی تھی۔ پھر اس میں ہوا یہ کہ افغانستان کو بیچ میں چھوڑ کر وہ عراق پر چڑھ دوڑا۔ عراق پر چڑھ دوڑنے کے ساتھ یہ ہوا کہ افغانستان پر جو ان کے اصل اہداف تھے، جو طالبان، جو شدت پسند لوگ تھے جن کو انہوں نے اپنا دہشت گرد قرار دیا تھا، وہ لوگ تو زیر زمین چلے گئے۔ ان کے حملے کے بعد وہ زیر زمین چلے گئے۔ انہوں نے جب یہ امریکہ 2004 میں ادھر عراق والی سائڈ میں گیا تو ادھر انہوں نے جو ہے یہ وہ طالبان پھر دوبارہ جو ہے وہ نکلے، اور انہوں نے پھر اپنے آپ کو مضبوط کرنا شروع کر دیا، اور وہ پھر جو ہے انہوں نے اس سے 10 سالوں میں امریکہ نے وہاں پر سوائے ایک اس چیز کے کہ وہ دنیا کے امن کو تباہ کرے، ریجنل ممالک کو تھریٹ دے، کبھی ایران کو تھریٹ دیتا ہے، کبھی پاکستان کو تھریٹ دیتا ہے، تو کبھی جو ہے وہ چائنا کے ساتھ بھی پنجہ لگانے کی کوشش کرتا ہے۔ تو یہ امریکہ نے سارا جو یہاں پر ایک ڈرامہ رچایا، وہ یہاں پر اس کے بہت سارے مبصرین جو ہیں وہ بہت سارے اس کے انالیسز کرتے ہیں۔ کوئی یہ کہتا ہے کہ یہ امریکہ جو ہے یہ فارسٹ کنٹریز کے جو انرجی ریزروائرز ہیں ان کے لیے آیا ہے۔ پھر یہ ہے کہ چونکہ اس ریجن میں یہ علاقہ جو ہے پاکستان اور افغانستان اور ایران، یہ علاقہ جو ہے اس ریجن میں بہت اہمیت کا حامل ہے، کیونکہ اگر یہ اس ریجن کے لوگ ریجنل بلاک بنا لیں تو یہ امریکہ سے کہیں بڑا بلاک بن سکتا ہے اور بہت بڑی قوت بن سکتی ہے۔ عوامی جمہوریہ چین، ترکی، ایون کہ اب سوویت یونین جو ہے وہ ڈس انٹیگریٹ ہو چکا ہے۔ تو یہ سارا کچھ جو ہے وہ اس کو یہ بھی تھریٹ تھا کہ یہ کہیں بڑا بلاک نہ بن جائے کسی زمانے میں، اور یہ امریکہ کے خلاف ہی ان کی جو ایک سپر پاور ہونے کی ایگو ہے اس کو یہ چیلنج نہ کر دیں، تو اس لیے ایک وہ اس لیے بھی آئے اس علاقے میں۔ اور دوسرا پھر یہ کہ یہاں پر بعض لوگوں کا مبصرین نے یہ بھی کہا ہے کہ یہ بلوچستان میں اور یہ افغانستان میں بھی منرلز جو ہیں ان کے لیے بھی ان کا یہ ہو سکتا ہے کہ یہ منرلز کو یہاں پہ ایکسپلور کریں اور ان پہ یہ کریں، اور جہاں اس ان جہاں کے گرم پانیوں کو جو ہے وہ استعمال کر سکے۔ اور عوامی جمہوریہ چین جو ہے ایک ایمرجنگ قوت ہے، اور ادھر سے ایران اور پاکستان یہ ایمرجنگ قوتیں تھیں، ان کے اوپر ایک چیک رکھ سکے۔ تو یہ سارا جو ہے مختلف تجزیہ نگار مختلف آرا رکھتے ہیں، مگر ایک چیز پہ سارے متفق ہیں، وہ یہ کہ امریکہ نے یہاں پر جو انویژن کی ہے، یہاں پر جو یورش کی ہے، وہ انہوں نے اپنے مفادات کے لیے اور اپنے فیوچر کو سیکور کرنے کے لیے انہیں دنیا کا امن جو ہے وہ تباہ و برباد کر دیا ہے، اس کو تہ و بالا کر دیا ہے۔ تو یہاں جو امریکنز نے یہ سارا یہ یورش کی، اس کا نتیجہ یہ نکلا کہ آج 10 سال کے بعد امریکنوں کو وہاں پر کوئی کامیابی حاصل نہیں ہوئی ہے، یہاں تک کہ ان کا جو خود جو انہوں نے وہاں پر حکومت بنائی، حامد کرزئی جو ہیں، ان کا بیان آپ نے دیکھا، پھر وہ ان کے جو حال ہی میں جو ریٹائر ہوئے جرنیل سٹینلے میک کرسٹل جو ہیں، انہوں نے تسلیم کیا کہ وہاں پر نیئر اباؤٹ 50% جو ہے ہمیں کامیابی ہوئی۔ لیکن میں یہ سمجھتا ہوں کہ اور حامد کرزئی نے تو بالکل ہی کہہ دیا عدم تحفظ جو ہے وہ یہاں پر موجود ہے، اور ہم عدم تحفظ فراہم کرنے، اپنے عوام کو تحفظ فراہم کرنے کے حوالے سے ٹوٹلی ناکام رہے ہیں۔ تو یہ 10 سالوں میں ان کی بالکل نااہلیت، اور یہ ان کا ایک میں یہ کہتا
بہت بہت شکریہ،
افغان معاشرے کو تباہ و برباد کرنے
شکریہ بخاری صاحب،
انہوں نے یہاں پر کچھ نہیں کیا ہے، یہاں پر کوئی انسٹیٹیوشن میکنگ نہیں کی ہے، ادارہ سازی نہیں کی ہے۔
جی بخاری صاحب، آپ سے ہماری گفتگو جاری رہے گی، اور ٹیلی فون لائن پر ہمارا رابطہ برقرار ہوا ہے پاکستان کے سینئر تجزیہ نگار پروفیسر شکیل صدیقی صاحب سے۔ صدیقی صاحب السلام علیکم جناب۔
جی وعلیکم السلام۔
جناب افغانستان پر امریکی قبضے کو 10 سال پورے ہو گئے، افغانستان پر امریکی حملے کے اصل محرکات کیا تھے؟
امریکہ کے اصل محرکات کا اگر ہم بغور جائزہ لیں
جی،
تو آپ دیکھیے اس کو تھوڑا سا پیچھے جا کر پس منظر میں، کہ امریکہ روس کی شکست کے بعد ये ख्वाब देख रहा था कि वो दुनिया पर एक सुपरमैन की हैसियत से हुक्मरानी करना चाहता है, और जो उसने वर्ल्ड ऑर्डर अपना इंट्रोड्यूस करवाया था उसका बुनियादी मकसद ये था कि वो दुनिया पर बिला शिरकत गैर हुक्मरानी करे, और दुनिया के जो वसाइल हैं उस पर जब जी चाहे और जहां जी चाहे वो मुंह मारे और उसको कोई रोकने और टोकने वाला ना हो। ये एक बुनियादी मुहर्रिक था जो सोवियत यूनियन के शिकस्त के बाद जब वो वाहिद सुपर पावर की हैसियत से डोमिनेट कर रहा था तो उसका बुनियादी मकसद ये था कि वो दुनिया पर एक तन्हा हुक्मरानी का ख्वाब देख रहा था। और आप ये देखिए कि उसी दौरान जो है उसकी कोशिश रही कि खलीज के अंदर जो उसने जंग बर्पा की और जिस तरह से इराक की पुश्त पनाही करके उसने एक पूरे गल्फ के अंदर एक सिचुएशन क्रिएट की, इसी तरह उसने साउथ एशिया में भी एक सिचुएशन क्रिएट करने की कोशिश की। और उसका मकसद ये था कि जब सेंट्रल एशियन जो स्टेट थी जो वहां उनके वसाइल थे और जो उनको वहां पर अपॉर्चुनिटीज थी, वो ये समझ रहा था कि अफगानिस्तान के रास्ते वो न सिर्फ ये कि पूरे साउथ एशिया और चीन को जो है वो कॉर्नर करेगा बल्कि सेंट्रल एशिया तक अपनी जो रेंज है उसको बढ़ाएगा। इस तरह से वो पूरी दुनिया के वसाइल पर काबिज होना चाहता था, और इस ज़हनियत के साथ उसने तमाम अखलाकी हुदूद को पामाल कर दिया। तो मैं समझता हूं कि बुनियादी तौर पर अमेरिका की जो एक इस्तेमारी ज़हनियत थी जिसका मकसद जो है वो पूरी दुनिया के इंसानों को और पूरी दुनिया के वसाइल को अपने कब्जे में करने के लिए उसने ये इस बर्बरियत का मुजाहरा किया, और खासतौर पर उसने मुस्लिम दुनिया को हदफ बनाया। अफगानिस्तान में भी जो उसका असल टारगेट था वो टारगेट जो है वो मुस्लिम दुनिया ही थी। तो मैं समझता हूँ कि ये बुनियादी सोच और फिक्र थी जिसने अमेरिका को अफगानिस्तान पर जंग के लिए उकसाया, और बदनसीबी और बदकिस्मती इसको कहिए कि इस पूरी सोच में मगरिब का जो पूरा खित्ता है वो अमेरिका का हमनवा था। हालांकि जो मगरिब अपने आप को तहजीबी और तमद्दुनी बरतरी का दावा करता है, उसकी तहजीबी और तमद्दुनी जो झोल था उसका और उसकी पस्ती थी वो इस जंगी जुनून में जो अमेरिका का इतिहासी होने की हैसियत से उसने पेश की उससे वो पूरी तरह खुलकर सामने आ गई। ये नाटो का जो पूरा इत्तेहाद है ये गासिबाना इत्तेहाद इसकी पुश्त पर था। तो मैं ये समझता हूँ कि ये एक अखलाकी पस्ती और जवाल की एक इंतहा है जो अमेरिका ने इस पूरे अरसे के अंदर जो है वो अख्तियार की।
बहुत बहुत शुक्रिया प्रोफेसर साहब, बहुत बहुत शुक्रिया। बुखारी साहब, जनाब, अफगान जंग के नतायज क्या बरामद हुए?
अफगान जंग के कुछ भी नतायज बरामद नहीं हुए हैं। अब अमेरिकन्स जो हैं उन्होंने 2014 का उन्होंने टाइम फ्रेम दे दिया है कि 2014 तक वो जो है वो अपनी फौजों को वापस ले जाएंगे, यहाँ से ले जाएंगे। लेकिन ये तो मुआशरा जो है ये मुल्क कैसे सस्टेन करेगा, क्योंकि आप देखें कि अभी पिछले दिनों हिंदुस्तान के साथ हामिद करज़ई ने एक स्ट्रेटजी का जो है वो मुआहदा किया है, पाकिस्तान को उस पर रिजर्वेशन हैं। इसी तरीके से जाहिर है कि जब ये अमेरिकन फोर्सेस यहाँ से निकलेंगी तो ये खदशा जो है वो यही है कि वहाँ पर चूंकि हामिद करज़ई की बहुत कमज़ोर एक हुकूमत है तो 10 साल अमेरिका के यहाँ पूरी दुनिया को जो है वो एक खौफ और इसका अमन उनका पूरी दुनिया का तबाह करने के बावजूद 10 साल बाद अमेरिका के पहले कुछ भी नहीं आना है। और अगर वो नाकाम होकर वो बाहर जा रहा है, जाएगा 2014 तक, तो उसमें यह है कि अफगान मुआशरा जो है, मेरा ख्याल है कि अगर इसको इसी तरीके से छोड़ दिया गया کہ یکدم 2014 تک وہ ٹائم فریم لے کر نکل جائیں اور اس اپنی ناکامی کی ذمہ داری جو ہے وہ پاکستان پر یا ایران پر یا کسی اور ملک پر، اس خطے کے ممالک پر ڈال کر وہ نکل جائے اور ان ممالک کے لیے مزید پریشانیاں کھڑی کرے، تو یہ اس کا کوئی فائدہ نہیں دنیا کو آیا ہوگا. اور دنیا کی جو عالمی عدالت انصاف ہے اس میں میں یہ سمجھتا ہوں کہ یہ بش سے لے کر اب تک جو حکمران اور جو پالیسی ساز ہیں ان کو اس کٹہرے میں لانا چاہیے کہ آپ نے یہ دنیا پر جو جنگ مسلط کی تھی، یہ ویتنام کے بعد افغانستان میں یہ جو جنگ ہے یہ امریکی تاریخ کی سب سے بیرون ملک طویل ترین جنگ ہے. ایک یہ ذہنیت بھی امریکہ کی رہی ہے کہ اس نے ہمیشہ اپنی جنگیں جو ہیں وہ اپنی سرزمین پر لڑنے کی بجائے اسے دوسروں کی سرزمین چنی اور دوسرے ممالک میں جا کر اپنی جنگیں لڑی ہیں. تو یہ امریکہ کو اب یہ اقوام میں جو ممالک ہیں، اقوام متحدہ ہو یا ظاہر ہے اقوام متحدہ تو یہ سٹیپ نہیں لے سکتی، لیگ آف نیشنز جو ہیں جو دنیا کے ممالک ہیں ان کو یہ اب سوچنا ہوگا کہ یہ ایک سپر پاور جو ہے یہ اپنی دھانس دھوندلی دھاندلی جو ہے وہ کب تک کر سکتی ہے، دھونس دھاندلی جو ہے اس سے وہ کب تک دنیا کے امن کو خطرہ پہنچاتی رہے گی اور کب تک دنیا کے امن کو تہ و بالا کرتی رہے گی. تو آپ نے پوچھا کہ یہ 10 سال کے بعد اس کا نتیجہ کیا نکلا، میں یہ سمجھتا ہوں کہ اس کا نتیجہ بالکل وہی 0 کا 0 نکلا، سوائے اس کے کہ وہ اپنی قوم کو یہ کہہ سکتے ہیں کہ ہم نے جو 9/11 کا مین کلپریٹ تھا اسامہ بن لادن اس کو ہم نے جو ہے وہ ختم کر دیا ہے، اس کا نیٹ ورک توڑ دیا، یہ ایک جھوٹی تسلی دے دیں ان کو اور وہ کر دیں. لیکن جو اس خطے میں یہ جو افغان معاشرہ افراط و تفریط کا شکار ہوگا اس کو اب دیکھنا یہ ہے کہ اس خطے کے ممالک نے سنبھالنا ہوگا، اس خطے کے ممالک کو اپنا کردار ادا کرنا ہوگا اور تاکہ اس معاشرے کو پھر سے اپنے پاؤں پر کھڑا کرنے کے لیے اس کی سپورٹ کی جا سکے. جو انہوں نے کٹھ پتلی حکومت بنائی وہ حکومت 10 سال میں وہ وہاں کے جو ہے حکمرانوں کی نااہلی کی وجہ سے وہ ابھی تک کابل سے باہر نہیں نکل سکے، ایون کہ کابل کی جو سیکیورٹی ہے وہ بھی امریکن فورسز کے ہاتھوں میں ہے. حامد کرزئی نے جن 7 صوبوں کا یہ کہا تھا ان میں سے سوائے ایک بامیان کے وہ کسی اور صوبے کو جو ہے وہ مقامی فورسز کے حوالے نہیں کر سکے ہیں. بامیان میں چونکہ وہ ایک غریب علاقہ تھا اس کے اندر جو ہے ابھی تک ان کو سپورٹ ہے دوسری غیر ملکی فورسز کی، ابھی تک مکمل طور پر بامیان میں بھی وہ مقامی فورسز جو ہیں وہ نظم و نسق نہیں چلا رہی ہیں. تو ایک کابل کو آپ لے لیں اور کچھ جو چند علاقے ہیں وہاں سے آپ باہر نہیں نکل پا رہے، وہاں سے یہ حکومت باہر نہیں نکل پا رہی. تو یہ آپ دیکھیں کہ وہاں کا قبائلی سسٹم رہا ہے، وہاں کے آپ قبائلی کو جو ہے طالبان کا ایک گروہ جو فیکشن ہے اس کو چھوڑیں، آپ باقی یہ دیکھیں کہ جو شدت پسند جنہیں کہا جاتا ہے ان کو بھی آپ چھوڑیں، آپ یہ دیکھیں کہ جو باقی قبائل ہیں وہ قبائل بھی تو ظاہر ہے اپنی ریپریزنٹیٹو چاہتے ہوں گے، وہ اپنی ریپریزنٹیٹو حکومت میں چاہتے ہوں گے، وہ ایک معاشرے میں پھر وہی اگر دست و گریباں والی بات ہو جائے گی اور وہی پھر جس طرح سوویت یونین کی ڈس انٹیگریشن کے بعد ان کو تنہا چھوڑ دیا گیا تھا اور وہ دست و گریباں ہو گئے تھے اور پھر طالبان کی ایک حکومت ان پہ جو ہے وہ مسلط ہو گئی تھی یا قائم کر دی گئی تھی، اس میں بھی افغان معاشرے کو آزادی نہیں تھی، اس میں بھی وہ حکومت تو تھی لیکن اس میں افغان معاشرہ اپنے کلچر کو اپنی روایات کو اپنے اس کو جو ان کی وہاں پر ایک سینکٹیٹی ہے اس کو وہ پروان نہیں چڑھا سکے تھے. تو اس لیے یہ جو جنگ مسلط کی گئی ہے افغانستان پر اس کا میں یہ سمجھتا ہوں کہ نتیجہ بالکل صفر رہا ہے، امریکہ کے ہاتھ میں کچھ نہیں آیا، امریکہ کے حکمرانوں کو عالمی عدالت انصاف میں گھسیٹنا چاہیے اور ان کو وہاں کٹہرے میں لا کر ان سے پوچھنا چاہیے کہ آپ نے عراق میں جو حملہ کیا تھا اس کا انہوں نے لیا تھا کہ وہاں پر جو ہتھیار ہیں ان کے پاس وہ مہلک ہتھیار ہیں، وہاں پر ان کا چونکہ ایجنٹ بیٹھا ہوا تھا ان کے ایجنٹ نے ان کو وہاں کا راہ دکھلائی اور وہاں پر لے کے آئے ان کو، وہاں پر چونکہ وہ عوام جو ہیں وہاں کے امریکہ کے خلاف بھی نفرت کرتے تھے اور صدام کے خلاف بھی نفرت کرتے تھے اس لیے وہاں پر تو ان کو وہ ایک چونکہ ایک مکمل نیشن تھی عراقی قوم جو ہے انہوں نے امریکنز کے وہاں پر پاؤں تو لگنے نہیں دیے، انہوں نے قبضہ بھلے کر لیا لیکن ان کے پاؤں نہیں لگنے دیا اور اب انہوں نے اپنی حکومت بنا لیا اور وہاں پر ان کو کچھ نہیں ملا. یہاں پر یہ آئے تھے، یہاں پر ان کو چھوڑ کر ادھورے چھوڑ کر چلے گئے تھے عراق میں، تو یہاں پر یہ نظم و نسق بنا نہیں سکے، یہاں پر یہ حکومت نہیں قائم کر سکے، یہاں پر خود اپنا کنٹرول نہیں رکھ سکے، خود امریکنز جو ہیں کابل سے باہر نہیں نکل سکے ہیں. نورستان میں دیکھ لیں، کنڑ میں دیکھ لیں، کندھار میں دیکھ لیں، ان سب جگہوں پہ جو ہے وہ طالبان جو ہیں وہ کھلم کھلا ان کو وہ اپنی کاروائیاں کرتے ہیں، جب جب چاہتے ہیں، جہاں چاہتے ہیں کابل میں گھس کر جو ہے وہ اپنے ہدف کو حاصل کر لیتے ہیں. اور ابھی لیٹسٹ جو ہے آپ دیکھیں برہان الدین ربانی کا جو قتل ہوا ہے اس میں بھی وہ کامیاب رہے ہیں. وہ تو یہ بالکل ٹوٹل فیلیور ہے ایک امریکہ کا، ٹوٹل ناکامی ہے امریکہ کی جو اس نے پوری دنیا پہ ایک خوف و ہراس مسلط کیا. میں یہ سمجھتا ہوں کہ ان کے ہاتھ میں کچھ نہیں آیا، ان کی اپنی جو ہے اکانومی وہ شٹر ہوئی ہے. اور اب اگر انہوں نے یہ دوسرے ممالک میں مداخلت کا اپنا پالیسی یا اپنا رویہ یہ ترک نہیں کیا تو ان دا لانگ رن میں سمجھتا ہوں کہ امریکہ کو مزید نقصان پہنچے گا. اگر اسی دھونس دھاندلی میں کہ وہ سپر پاور ہیں اور ان کو حق حاصل ہے کہ وہ کسی بھی ملک پر چڑھائی کر سکیں، کسی بھی ملک کو اپنے مفادات کے تحت لا سکیں، تو وہ ان کی یہ خام خیالی ہے. اب جو ہے وہ دنیا بہت بیدار ہو چکی ہے، خصوصاً اسلامی ممالک پہ جو اس کا ایک تھا اس میں بھی اب بیداری کی لہر دوڑ پڑی ہے. اور آپ نے دیکھا کہ یمن میں، لیبیا میں، مصر میں یہ سارے اسلامی بیداری کے تحت لوگ اٹھے ہیں، اور بحرین میں خاص طور پر وہ لوگ اٹھے ہیں. تو یہ
شکریہ بخاری صاحب، بہت بہت شکریہ بخاری صاحب. ہم آپ کی طرف دوبارہ آئیں گے. اور ناظرین چلتے ہیں لندن اسٹوڈیو، جہاں اس وقت بر صغیر کے ممتاز دانشور اور تجزیہ نگار ڈاکٹر عنایت اللہ اندرابی صاحب موجود ہیں. اندرابی صاحب السلام علیکم جناب. اندرابی صاحب
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
جناب افغانستان پر امریکی قبضے کو 10 سال پورے ہو گئے.
جی فرمائیں.
اس حملے اور امریکی قبضے کے نتائج کیا برآمد ہوئے؟
بسم اللہ الرحمن الرحیم. دیکھیں میں آپ کے مہمانوں کی گفتگو بھی سن رہا تھا.
جی
یہ بہت ہی اہم بات ہے کسی کامیابی کو ماپنے کے لیے کہ پہلے ہمیں یہ معلوم ہو کہ ٹارگٹ کیا تھا، آبجیکٹیوز کیا تھے. جب تک ان کا تعین نہ ہو، جب تک وہ کلیئرلی ہمارے سامنے نہ ہوں، تب تک یہ کہنا مشکل ہے کہ کوئی کامیابی ہوئی نہ ہوئی، کیا ہوا. تو میں اس تعلق سے ذرا آپ کی اجازت سے ذرا میں اس تعلق سے ایک وائڈر ایک تناظر یہاں پہ لانا چاہتا ہوں، جس میں یہ سارا معاملہ ایک تاریخی تسلسل میں دیکھا جا سکے. تو اس کو ایک تسلسل میں جب آپ دیکھیں گے تو یہ ایک ابھی جو پچھلے کچھ صدیوں سے جو دنیا میں ایک استعماری دور شروع ہوا، جو کہ بیسیکلی اگر ہم دیکھنا چاہیں تو وہ اسپین کے فال کے بعد یورپی ممالک کا ایک استعماری مشن دنیا میں شروع ہوا، جس کو کلونیل پیریڈ کے نام سے ہم جانتے ہیں. تو کلونیل پیریڈ کی جو روحی رواں تھی، جو روح اس کے پیچھے کار فرما تھی، وہ اپنا ایکسپینشن اور دنیا میں اپنا ایک دنیا کے وسائل پر اپنی گرفت کو جمانا. اب دھیرے دھیرے آپ دیکھتے ہیں کہ برٹش امپائر تھی، فرنچ امپائر تھی، دوسری امپائرز تھیں، یہاں پہ بادشاہتوں کا نظام تھا، وہ نظام بھی دھیرے دھیرے ختم ہو گیا، جمہوریت آ گئی. لیکن وہ سارا کچھ یہاں کی ایک اندرونی جو ان کا نظم و نسق ہے اس کو بہتر بنانے کے لیے یہ ساری تبدیلیاں ہوئی کہ بادشاہت ختم ہوئی، جمہوریت جس میں ذرا پاور شیئرنگ ہوتی ہے، ایک سٹیبلٹی، ایک استحکام پیدا ہوتا ہے. تو مغربی معاشروں میں ایک استحکام، ایک سٹیبلٹی پیدا ہوئی. لیکن ان ایسنس یہ وہی کلونیل سولائزیشن رہا، یعنی ان کی نظر لوگوں پر اور لوگوں کے وسائل پر رہی، اور ان کی ایک لالچ کی نظر، ایک ہرس کی نظر دنیا کے وسائل پہ رہی، اور دنیا کے وسائل کو اکٹھا کرنے، ان کو لوٹنے اور اپنی زندگی بنانے اور اپنی دنیا بسانے، یہ اس کے پیچھے روح کار فرما تھی اور اب بھی ہے اور رہی. تو اس میں آپ دیکھتے ہیں کہ کلونیل سولائزیشن تو بہرحال وہ امپائرز تو ختم ہوئیں، لیکن آپ ذرا اس بات پر میں آپ کی خدمت میں یہ بات رکھنا چاہتا ہوں کہ انہوں نے یہ جو کلونیل مشنز رہے، इनका इनका मकसद इतना ही नहीं रहा कि जैसे कोई चोर किसी जगह दाखिल होता है और अपनी और वहां से चीजें चुराता है, मसला इतना ही नहीं रहा। मसला यह है कि इन्होंने जैसे आप देखते हैं कि जब ब्रिटिश एम्पायर खत्म हुई तो इन्होंने दुनिया में दाखिल होके मुदाखलत करके दुनिया की एक तश्कील करना चाहिए, दुनिया को उस तरह से पॉलिटिकल ज्योग्राफी को जियोपॉलिटिक्स को उस तरह इन्होंने उसकी तश्कील करना चाहिए कि जो इनके इस्तेमाली मकासद से हम आहंग हो। क्योंकि इसकी मिसाल आप देखते हैं कि जिस तरह उस्मानिया सल्तनत थी तो उस्मानिया सल्तनत को छोटे छोटे टुकड़ों में अरब कौमियत तुर्क टर्किश कौमियत की बिना पर उस तरह तकसीम किया कि वो इनके इस्तेमाली मकासद के लिए हम आहंग हो। क्योंकि ऐसा ही हुआ, इसराइल की जो तख्लीक हुई, इसराइल के इर्द गिर्द जो ममालिक थे वो उसी उस्मानी सल्तनत का जो टुकड़े किए गए उन्हीं टुकड़ों पर मुश्तमिल उसके इर्द गिर्द एक प्रोटेक्टिव एक हिफाजती दीवार बांधी गई। मिस्र एक तरफ, जॉर्डन दूसरी तरफ, जिन्होंने इसराइल को एक तहफ़ फराहम किया। तो अफगानिस्तान में भी जब ये आ गए तो हमें इसको एक वक्ती तनाजुर बना था कि अलकायदा और फिर अलकायदा के लोगों को जैसे अमेरिका ने कहा कि उनको तालिबान सेंचुरी फराहम कर रहे हैं, तो ये एक वक्ती एक बहुत ही इमीडिएट एक तनाजुर था। लेकिन इस तनाजुर को छोड़ के हमें एक उसी वसी तनाजुर में देखना चाहिए कि ये अफगानिस्तान में ये कॉलोनियल जो एक एक्सपेंशन था, दूसरी जगहों पे जाना और दूसरी कौमों पर तसल्लुत कायम करना, ये उसी का हिस्सा था और उसी के मुताबिक। और अगर हम उसी एतबार से इसको देखें तो इसके नताइज भी कुछ काबिल समझ हमारे सामने नज़र आते हैं, यानी कुछ ऐसे नताइज सामने आते हैं जिनका हम देखेंगे कि अमेरिका ने इन 10 सालों में क्या नताइज हासिल किए। नताइज तो यही हासिल हुए कि अफगानिस्तान में अब देखिए अफगानिस्तान एक प्रॉक्सी जंग का अखाड़ा बन गया है। वहां पर इस वक्त एक प्रॉक्सी जंग जिसको ग्रेट गेम कहा जाता है वो लड़ी जा रही है, और इस प्रॉक्सी जंग में बहुत ज्यादा इंस्टेबिलिटी है फ्यूचर के लिए। यानी अफगानिस्तान से अगर अमेरिका की फौज जब चली जाए तो वहां बहुत ज्यादा इंस्टेबिलिटी के इम्कान इस वक्त मौजूद हैं। आप देखें कि अमेरिका ने वहां के जो पड़ोस के ममालिक हैं, पाकिस्तान है, ईरान है और उससे जरा दूर इंडिया है, तो इस वक्त की सारी लड़ाई ये है कि अमेरिका ने यह फैसला किया है कि उसके जाने के बाद वहां इंडिया को अच्छा काफी बालादस्ती हासिल हो अफगानिस्तान के उमूर में। अब वो बालादस्ती जो है उस पर पाकिस्तान नालान है, तो ये देखिए एक वादा कॉन्फ्लिक्ट है। अमेरिका की यहां पर ये इंटरेस्ट है कि उसका जो चाइना का जो राइज है उसको चेक करने के लिए वो इंडिया को इस वक्त आगे ला रहा है, और इंडिया उसको अफगानिस्तान में एक रोल मांग रहा है ताकि इंडिया अपनी उसकी उसके अपनी जंगें जो हैं वो अफगानिस्तान में लड़े। तो अफगानिस्तान रोज बरोज प्रॉक्सी जंगों का एक थिएटर बन रहा है और ये एक तबाही मच रही है। मैं आपसे कह रहा हूं कि मुस्तकबिल जो है वो मुस्तकबिल के अंदर काफी तबाही पोटेंशियली मौजूद है इस वक्त भी और अमेरिका जब जाए तो उसके बाद भी। तो ये सारा कुछ उससे इसको अगर आप देखें तो ये सारा कुछ एक यानी इट मेक सेंस। अगर आप ये देखें कि क्या अमेरिका ने तालिबान को खत्म किया, अलकायदा को खत्म किया, तो नहीं, खत्म नहीं किया बल्कि वो तो मजबूत हुए। तालिबान जो आज से 10 साल पहले नहीं था इस वक्त वो उससे मजबूत तर है। तो वो जो कहे गए कि वो अहदाफ है वो तो अमेरिका ने अचीव ही नहीं किए। लेकिन मेरी गुजारिश है कि वो अहदाफ ही नहीं थे, अहदाफ यही थे कि दुनिया पर अपना तसल्लुत कायम करना और दुनिया की तश्कील जियो पोलिटिकल तश्कील अपने मकासद के एतबार से उस डायरेक्शन में काम करना। तो उस डायरेक्शन में अगर आप देखें तो उस वो मकासद कुछ हासिल हो रहे हैं, इसलिए कि अफगानिस्तान प्रॉक्सी जंग का एक थिएटर बन रहा है और वो अमेरिका को सूट कर रहा है और अमेरिका तो यही चाहता था। तो ये मेरी गुजारिश है कि हमें उस सारे जो अमेरिका की जो इन्वेजन था अफगानिस्तान में या इराक में वगैरह, तो हमें इसको एक तारीखी तसलसल में एक कॉलोनियल मूवमेंट जो अमेरिका रिप्रेजेंट कर रहा है उस तनाजुर में देखना चाहिए और ये देखना चाहिए कि ये सारी दौड़ धूप दुनिया पर अपना कंट्रोल जमाने के लिए, अपनी हेजमनी जमाने के लिए ये सारा कुछ है। और मैं इशारतन आपसे ये अर्ज करूँ, ये बात इससे पहले भी हुई है, इशारतन मैं ये गुजारिश करूँ कि ये तो अमेरिका की एक उनका काम है वो जो कर रहे हैं, लेकिन अभी जिस रुख में हालात जा रहे हैं तो वो इसके अपोजिट जा रहे हैं। अमेरिका की इस्तेमारी जो एम्पायर है वो रोज़ बरोज कमज़ोर होती जा रही है, वो जवाल पजीर है, वो सारा नक्शा जो उन्होंने बनाया था वर्ल्ड वार वन और वर्ल्ड वार सेकंड के बाद वो भी जवाल पजीर है। तो इंशाल्लाह उस एतबार से तो वो जवाल पजीर है, लेकिन हमें ये समझना चाहिए कि उनके अहदाफ बेसिकली अपना तसल्लुत और अपना कंट्रोल जमाना था और उसके लिए अफगानिस्तान को उन्होंने एक प्रॉक्सी जंग का अखाड़ा बनाया है और हमें उन मुस्तकबिल में जो इसकी इसमें जो तबाही पोटेंशियली मौजूद है उससे हमें बाखबर रहना चाहिए। तो ये मेरी चंद गुजारिश।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया प्रोफेसर शकील सिद्दीकी साहब।
जनाब
जनाब अफगानिस्तान पर अमरीकी हमले और कब्जे के अहदाफ चाहे जो भी रहे हों, तालिबान और अलकायदा का खात्मा या इस्तेमारी जज्बे की तस्कीन और अपने तसल्लुत को मजबूत बनाना, अहदाफ जो भी रहे हों उसमें अमरीका को कितनी कामयाबी मिली है?
देखिए, जहां तक अफगानिस्तान पर अमरीकी जारियत और कब्जे के असरात और नतायज का तजिया करना का सवाल है, इसकी मुख्तलिफ जैसे हैं, जैसे कि अभी बुखारी साहब ने भी और इंदिराबी साहब ने भी बहुत तफसील के साथ उन पहलुओं की निशानदेही की है। देखिए, अगर आप इसको जो है वो इस तरह से देखें कि जंगी और तहजीबी एतबार से, यानी अस्करी और तहजीबी एतबार से जो अमेरिका को दुनिया में बालादस्ती हासिल थी आज से 10 साल पहले 11 साल पहले, तो आप ये बात महसूस करेंगे कि वो बर्तरी जो है वो अब अमेरिका को हासिल नहीं है। तो एक बात तो ये बहुत वाज़ह तौर पर हम देख सकते हैं और कह सकते हैं कि अमेरिका ने इस जंग में सिर्फ खोया है, पाया कुछ नहीं है। दूसरी बात ये है कि देखिए, 1.28 ट्रिलियन डॉलर की ये तवील तरीन जंगी जुनून था जिसमें अमेरिका ने इन्वेस्ट किया है, और इस इन्वेस्टमेंट में अमेरिका का जो इक्तसादी हाल हुआ वो भी सबके सामने, दुनिया के सामने मौजूद है, और जो उसकी अखलाकी और तहजीबी हैसियत थी, बालादस्ती थी दुनिया के अंदर, मगरिब के अंदर खास तौर पर, उसके ऊपर भी बहुत गहरा डेंट पड़ा है। तो अगर मजमूई तौर पर आप इस जंग के नतायज का तजिया करें तो आप ये बात बड़े वसूख के साथ और यकीन के साथ कह सकते हैं कि अमेरिका ये जंग नहायत जिल्लत आमेज तरीके से शिकस्त से दो चार हुआ है, और इसकी इस शिकस्त के बड़े गहरे और दूरस असरात फौरन ही जाहिर होना शुरू हो गए हैं। आप ये देखिए कि जहां जहां अमेरिकी एजेंट मौजूद थे उन ममालिक के अंदर हम ये देखते हैं कि वहां की आवाम ने जो है उन बादशाहों के खिलाफ और उन आमियतों के खिलाफ सदाए एहतजाज बुलंद की, और जो राजवाड़े गल्फ के अंदर अमरीकी बादशाहों के थे उनके जो महलात थे वो भी अब लर्जा बरंदाम नजर आ रहे हैं। तो मैं समझता हूँ कि ये जो सूरत हाल अफगानिस्तान में अमरीका की शिकस्त से पैदा हो रही है उसका ये पहलू बिला शुबा अहम है, जिसकी तरफ इंदिराबी साहब ने निशानदेही की है कि साउथ एशिया में खासतौर पर अमेरिका की जो कोशिश है, जो उसके अहदाफ हैं, एक तरफ चीन को जो है वो कट टू साइज करना और दूसरी तरफ जो है वो भारत को इनकरेज करना। लेकिन मैं भारत के हवाले से यहाँ एक अर्ज करता चलूं कि भारत में जो सियासी शोर है वहां की पॉलिटिकल लीडरशिप का, वो किसी तौर पर भी इस जंग में भारत को मुलव्वस होने की इजाजत नहीं देगा। भारत खुद भी दाखिली तौर पर जो माशी हालात से दो चार है, वहां के अवाम इस नई जंग के मुतहम्मिल नहीं हो सकेंगे। और भारत कोई ऐसा मुल्क नहीं है कि जो सोवियत यूनियन और अमेरिका के अंजाम से बेखबर हो। अब अपना अंजाम अगर वो खराब कराना चाहता है अमेरिका के इशारे पर, तो भारत को भी इस हवाले से कोई कामयाबी नहीं होगी। और आखिरी बात जो मैं कहना चाहता हूँ इस हवाले से, वो ये है कि देखिए कि इस जंग के अंदर इस ये एक हकीकत सामने आ गई है, जो पुरानी हकीकत है, जो इस्लामी हकीकत है, वो ये है कि जंगें हथियारों से नहीं जीती जाती हैं, जंगें जज्बों से जीती जाती हैं, नजरियात से जीती जाती हैं, अखलाकी बरतरी और उसूलों की बुनियाद पर जीती जाती हैं। और अमेरिका जो है वो अखलाकी तौर के ऊपर जिस पस्ती और जवाल से इन दो जंगों में खास तौर पर इराक में और अफगानिस्तान में दो चार रहा है, उसकी शिकत जो है वो सामने नजर आई है हमें। तो मैं ये समझता हूँ कि जो अफगानिस्तान के अंदर लोगों को एक जज्बा और एक जिहाद की जो रमक पैदा हुई है, और जिस तरह से हुर्रियत और आजादी की ये लहर पैदा हुई है, मैं ये समझता हूँ कि ये आइंदा इसमें इजाफा होगा। और अमेरिका जो है वो अब मैं समझता हूँ कि मजीद सुखड़ता चला जाएगा। एक इस हवाले से ये बात भी बहुत अहम है कि अब भी जिन ममालिक ने, जिन मुसलमान हुक्मरानों ने अब तक अमेरिका की शिकस्त से सबक नहीं लिया है और उसकी वो हाशिया बर्दारी में अब भी लगे हुए हैं, मेरा ख्याल से उन्हें अब जो है वो बाहर आ जाना चाहिए। देखिए एक बात और भी है, वो ये है कि अमेरिका अफगानिस्तान में इतनी तवील जंग का मुतहम्मिल नहीं हो सकता था, लेकिन ये बदकिस्मती है कि उसको कुछ ऐसे इत्तेहादी मैसर आ गए जिन्होंने इस जंग में उसकी मादी और अखलाकी हिमायत की, जिसके बायस वो 10 साल तक ये जंग लड़ता रहा, लेकिन उसके बावजूद उसे कामयाबी नहीं हुई, क्योंकि जो जज्बे थे और जो लोगों के अफगान अवाम के जो अजायम थे, उन अजायम में कोई भी लफ्जिश पैदा नहीं हुई। तो ये बात बहुत अहम है कि अगर कोई ये समझता है, और अमेरिका खासतौर पर ये अगर समझता है कि उस खत्ते में यहाँ से जाने के बाद वो कोई अदम इस्तेहकाम पैदा करेगा, और अदम इस्तेहकाम पैदा करके जो है वो मुस्लिम ममालिक को कमजोर करेगा, वैसे उसकी पूरी कोशिश तो ये है कि वो इस हवाले से ईरान में, पाकिस्तान में बिलखसूस जो है वो एक बड़ी इन्वेस्टमेंट कर रहा है। उसने यहाँ पर जो सियासी हुकूमतें हैं उनको डिस्टेबलाइज करने के लिए अपने बजट में खतीर रकम रखी हुई है, और वो यहाँ पर अपने एजेंडों को, अपने जासूसों को भेज भी रहा है। उसके ब्लैक वाटर्स के लोग जो है यहाँ पर आकर तकरीबी कार्रवाइयाँ भी कर रहे हैं, लेकिन ये तकरीबी कार्रवाइयाँ, ये जो मालियाती इन्वेस्टमेंट है, मैं समझता हूँ कि अब ये अमेरिका को मजीद सहारा नहीं दे सकेगा, क्योंकि पूरे खित्ते में, और बल्कि मैं अगर ये कहूँ कि पूरी दुनिया में अमेरिका एक नफरत की अलामत बन गया है, गम गुस्से की अलामत बन गया है, तो ये दाग बेजा नहीं होगी। और अगर अमेरिका अब इस तरह की मजीद कोई हरकत करता है तो इसका गम गुस्सा जो है वो अमेरिका जो है वो अफोर्ड नहीं कर सकेगा, क्योंकि देखिए अभी भी जो जंग अफगान जंग है, अफगान जंग के हवाले से जो प्रूफ हुए हैं कि भाई इस जंग से जो है वो बाहर आना चाहिए, देखिए ओबामा साहब से ही इस बात की लोगों को तवक्को थी कि जो उनके पेशरों ने, जूनियर और सीनियर बुश ने जो हरकतें की थी जिसके पर उनको इराक में जूते पड़े थे, उम्मीद ये की जा रही थी कि ओबामा जो है वो प्रीवियस पॉलिसी से रुजू करेंगे और एक नया जो है वो सिनेरियो और एक नया एजेंडा लेकर आएंगे पीस का, लेकिन लगता ये है कि सदर बराक ओबामा भी जो है वो जो वहां की सहयोगी पूरी लॉबी है उसका शिकार हो गए। इस वक्त फिर जो वहां पर पूल्स आए हैं, उन पूल से ये जाहिर होता है कि अमेरिकन जो पॉपुलेशन है वो ये चाहती है कि अमरीकी जो है वो अपने मसाइल पर तवज्जो दें, वहां की इकतियात को बेहतर करें। और ओबामा ने अगर ऐसा न किया तो देखिए 2012 में जो होने वाले अमेरिका के सदारती इंतखाबात हैं उसके बराह रास्त असरात जो है وہ بارک اوباما کی انتخابی مہم کے اوپر پڑیں گے. اور صرف یہی نہیں بلکہ دیکھیے یہ جو امریکن عوام ہے اس کو اس کا بھی صبر ہے, یہ بھی اپنے جس صورتحال سے دو چار ہے یہ بھی زیادہ عرصے جو ہے اس پالیسی کو برداشت نہیں کر سکے گی, اور خود جو ہے امریکہ ایک داخلی بحران سے اس طرح دو چار ہو جائے گا کہ میں یہ سمجھتا ہوں کہ جس طرح سے اس سے بکھرے سوویت یونین کے ہوئے ہیں اسی طرح سے امریکہ کو بھی اس تاریخ کے سبق سے اور اس تاریخ کے عمل سے گزرنا پڑے گا.
بہت بہت شکریہ, بہت بہت شکریہ صدیقی صاحب. ڈاکٹر اندرابی صاحب, جناب 3 منٹ کا وقت ہمارے پاس رہ گیا ہے, اس جنگ سے امریکی عوام کو کیا ملا ہے؟
امریکی عوام کو سوائے پریشانی اور مفلسی کے تو کچھ نہیں ملا. آپ نے دیکھا ہوگا کہ پچھلے چند دنوں سے امریکہ میں مظاہرے ہیں, واشنگٹن کو آکوپائی کیا ہے مظاہرین نے, تو مظاہرین کا بس یہی احتجاج ہے کہ ان کی زندگی روز بروز مشکل ہوتی جا رہی ہے, اور یہاں کی جو سٹیٹسٹکس ہے, یہاں کے جو اعداد و شمار ہیں وہ یہ بتا رہے ہیں کہ لوگ بہت کم پیسہ خرچتے ہیں, وہ سپینڈنگ میں بہت کمی آئی ہے, اس سے کہ لوگوں کو خوف ڈر ہے کہ وہ اگر پیسہ خرچ کریں تو شاید ان کو پیسہ ملے یا نہ ملے, یعنی وہ پیسوں کو بچانا چاہتے ہیں اس کے بجائے کہ وہ خرچ کریں, یعنی کنزیومر کانفیڈنس بہت روز بروز کم ہوتی جا رہی ہے. تو یہاں بہت زیادہ اس کے جو معیشت پر تو اس کا اثر یعنی ساری دنیا پہ ظاہر ہے, گریس میں جو ہو رہا ہے, گریس کے نتیجے میں جو ساری یورو زون پر جو اس کا اثر ہوگا, اور اس کے نتیجے میں پھر جو ڈالر پہ اثر پڑے گا, تو یہ ساری معیشت میں جو اس وقت جو زبردست طوفان یہاں پہ مچا ہوا ہے تو وہ سارے اس سے سارے لوگ آگاہ ہیں. لیکن اس کے بغیر بھی یہ جو برطانوی یا امریکی افواج کا ان کے لوگوں کا وہاں پہ مارا جانا, پھر باڈی بیگز کا آنا, یہ کافی یعنی اس سے یہاں کافی پریشانی ہو رہی ہے, اور یہ اس کی ایک لمٹ ہے کہ اس کو لوگ برداشت نہیں کر پائیں گے, اور یہ لوگ سمجھتے ہیں جو اس وقت حکومت کرتے ہیں ان کو معلوم ہے کہ آئندہ کے الیکشنز میں یہاں پر ہوں یا امریکہ میں ہوں, وہاں یہ چیزیں سب سے زیادہ میٹر کرتی ہیں, یعنی میک اور بریک, اس سے حکومتیں بنتی ہیں اور گرتی ہیں, کہ لوگوں کی بے روزگاری کا مسئلہ ہے, جابز کا مسئلہ ہے, اور سیکورٹی کا مسئلہ ہے, تو یہ چیزیں میک اور بریک بن جاتی ہیں. تو ان چیزوں کو افغانستان نے کافی ان کے لیے ورس بنایا ہے, یعنی ان چیزوں کو افغانستان میں جو کنٹینیوس ان کی انوالومنٹ رہی تو اس سے معیشت بھی خراب ہوئی, اور یہ جابز اور یہ ساری چیزیں بہت متاثر ہوئی, اور ان کا اثر ڈیفینیٹلی نیکسٹ الیکشن پہ پڑے گا. تو لہذا جب آپ پوچھتے ہیں کہ یہاں کے عوام کو کیا ملا, عوام کو کچھ نہیں ملا. عوام کو تو یعنی یہ سمجھتے تھے اور یہ عوام سے کہتے تھے کہ ہم آپ کو محفوظ تر بنائیں گے, تو وہ اب یہ گیم سمجھ چکے ہیں کہ یہ سارا معاملہ ہماری حفاظت کے بارے میں نہیں تھا, اس میں حکومت کے اپنے مقاصد تھے. یہ اب یہاں کی عوام سمجھ چکی ہے, اور وہ جو ان کے لیے پریشانیاں یہ لایا ہے تو وہ پریشانیاں ان کے لیے روز بروز بڑھ رہی ہیں,
بہت بہت شکریہ.
اس سے کوئی مسئلہ حل نہیں ہوا, تو لہذا اس کے اثرات جو ہے ان پر بہت ہی منفی پڑے ہیں.
بہت بہت شکریہ, بہت بہت شکریہ ڈاکٹر اندرابی صاحب. اسی کے ساتھ ہم پروفیسر شکیل صدیقی اور یاور بخاری کے بھی شکر گزار ہیں. بہرحال اس جنگ کے نتائج امریکی عوام کے لیے معاشی تباہی اور اقتصادی بحران کی شکل میں ظاہر ہوئے ہیں, اور امریکہ کے اہداف جو بھی رہے ہوں, امریکی حکام کے اہداف, اس میں بھی وہ ناکام رہے ہیں. اسی کے ساتھ پروگرام اپنے اختتام کو پہنچتا ہے. ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.